আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آج کی ہماری اس روحانی تربیتی نشست کا عنوان ہے تزکیہ نفس، یعنی انسان کے باطن کو کیسے صاف کیا جائے اور کس طرح پاک کیا جائے. آپ جانتے ہیں کہ یہ فتنوں کا دور ہے، جھوٹ، غیبت، چغلی، دھوکہ دہی، منافقت، یہ عام ہے. آدمی سامنے کچھ اور ہے، بعد میں کچھ اور ہے، سامنے تعریف ہے اور دل میں غیبت ہے. ایک آدمی اٹھ کر چلا جائے، فوراً اس کی برائی شروع ہو جاتی، غیبت شروع ہو جاتی. اور ہم کتنا وقت فضول باتوں میں ضائع کر دیتے ہیں، اگر ہم تھوڑا سا غور کریں تو ہمیں یہ پتہ چلے گا کسی شادی میں، اس کے علاوہ کسی تقریب میں، ویسے آپس کی گفتگو میں، ذرا سا اگر ہم اپنا جائزہ لیں، صرف ایک دن کا جائزہ لے لیں کہ صبح سے لے کر شام تک ہم نے کیا کیا. جب آپ بستر پر سونے کے لیے لیٹیں تو پورے دن کا جائزہ لے لیں، صبح جب میں اٹھا فجر کے لیے، فجر کی نماز ادا کی، اس کے بعد سے لے کر بستر پر لیٹنے تک میں نے کیا کیا کام کیے. تو کسی کو بتانے کی ضرورت نہیں، ایک پوری فلم آپ کے سامنے چل جائے گی. ظاہر ہے آپ نے جو کام کیا ہے آپ جانتے ہیں، کتنا میں نے جھوٹ بولا، پورے دن میں میں نے کتنی نمازیں پڑھی، جو وظائف میرے معمولات میں تھے وہ میں نے پڑھے یا نہیں پڑھے، کتنا وقت فضول باتوں میں ضائع کیا، دوستوں میں ضائع کیا، یا غلط کسی صحبت میں میں بیٹھا، ایک پوری فلم آپ کے سامنے چل جائے گی. انسان خود اپنی اصلاح کر سکتا، کسی کو بتانے کی ضرورت نہیں. اگر ہم میں سے ہر شخص رات کو سونے سے پہلے پورے دن کا جائزہ لے لے، اور جب اس کو پتا چل جائے کہ میں نے یہ یہ کیا ہے، آئندہ اس کو نہ کرنے کا فیصلہ کر لے. مثلا آج رات میں اگر میں نے محاسبہ کیا اور دیکھا کہ پورے دن میں صرف دو نمازیں پڑھی، تو میں آج اسے رات میں عہد کر لوں کہ انشاءاللہ کل سے پانچوں وقت نماز پڑھوں، کوئی نماز ضائع نہیں ہوگی. پھر وہ یہ دیکھے کہ میں نے جھوٹ بولا، کل سے انشاءاللہ میں جھوٹ نہیں بولوں، میں نے کتنے لوگوں کی غیبت کی، کل سے انشاءاللہ نہیں کروں. یعنی ہم غیر محسوس طریقے سے غیبت کر لیتے ہیں، کوئی حکومت پہ تنقید کر رہا ہے، کوئی سیاستدانوں پہ تنقید کر رہا ہے، کوئی کسی پر، کوئی کسی پر. آپ یہ سوچیں کہ یہ آپ کا وقت کتنا قیمتی ہے، آپ وقت کو ضائع نہیں کر رہے، وقت آپ کو ضائع کر رہا، اور جو وقت نکل گیا، گزر گیا، وہ واپس آنے والا نہیں. ایک دن جو آج گزرا ہے، یہ ایک دن ہماری زندگی میں سے کم ہو گیا. ہم اب اپنی موت کی طرف جا رہے ہیں. اگر کسی کی عمر 60 سال ہے اور وہ 50 سال کا ہو چکا تو 10 سال رہ گئے، اور کسی کی عمر 55 سال ہے اور وہ 54 کا ہو چکا تو 1 سال رہ گیا. ہم میں سے کسی کو نہیں پتا کس کی کتنی عمر. تو ہم سب اب موت کی طرف جا رہے ہیں. اس لیے سوچنا یہ ہے کہ جو وقت گزر رہا ہے وہ اللہ تبارک و تعالی کی عبادت میں گزرے، اس کے ذکر میں گزرے، اس کی فکر میں گزرے، ذکر کی فکر میں گزرے. تو اس میں کیا ہوگا، یہ تمام چیزیں जो आजकल चल रही हैं, झूठ है, गीबत है, चुगली है, धोखा दही है, मुनाफ़क़त है, ये तमाम चीजें जो हैं, इनसे बचने का वाहिद तरीका ये है कि अपने आप को अल्लाह ताला के जिक्र में मसरूफ कर लो। यही नुस्खा दिया है इन बुजुर्गानदीन औलिया कामिलीन ने हमें। उन्होंने अपनी जबान को हम वक्त अल्लाह के जिक्र में मशगूल रख, अपने दिल को हम वक्त अल्लाह के जिक्र में मशगूल रख। तो जब जबान अल्लाह का जिक्र करती रहेगी तो झूठ बोलने का मौका ही नहीं आए, गीबत करने का टाइम ही नहीं। ये सारे काम जो लोग करते हैं वो फजूल जो बैठते हैं वो करते हैं, जिनको कोई काम नहीं। आप अगर दुकान पे बैठे हैं, आप वहां पर भी ये सोचें कि मैं कोई फजूल बात ना करूं, मुझसे किसी की गीबत ना हो, किसी की दिल आजारी ना हो, मेरी जबान से कोई कलमा ऐसा ना निकले कि जबान का असर खत्म हो जाए। खामोश बैठे दुरूद पाक का विर्द करते रहे, अस्तगफार का विर्द करते रहे। कितनी चीजें हैं, इन तमाम बुराइयों से बचने का वाहिद हल यह है कि अपनी जबान को अल्लाह के जिक्र में मसरूफ कर। मुसलसल जबान अल्लाह के जिक्र में मसरूफ रहेगी, जबान में असर पैदा होगा, और जब असर पैदा होगा तो दुआ कबूल हो जाएगी। आज हम बाबेला करते ना, दुआएं कबूल नहीं हो रही, इतनी दुआएं की, कोई दुआ कबूल नहीं हुई, जबान में असर ही नहीं है, दुआ कहां से कबूल हो। जिस जबान से झूठ बोलोगे, जिस जबान से गीबत करोगे, जिस जबान से किसी की दिल आजारी करोगे, जिस जबान से फहश गोई करोगे, और उसी जबान से फिर अल्लाह से दुआ मांग रहे, कैसे कबूल हो। हम में और इन बुजुर्गाने दीन औलिया कामिलीन में यही फर्क, उन्होंने अपनी जबानों की हिफाजत की, झूठ से, गीबत से, चुगली से, हर किस्म की फहश गोई से रोक लिया, और हम वक्त इस जबान को अल्लाह के जिक्र में मशगूल रख। तो जब जबान अल्लाह के जिक्र में मशगूल रही, इन तमाम गुनाहों से खुद ब खुद बच। और हम गुज़िश्ता नशिस्तों में भी आपको यह बता चुके हैं कि इन वज़ाइफ के पढ़ने का मकसद ही यही है। जब तक आप वजीफा पढ़ते रहेंगे, इन तमाम बुराइयों से बचे रहेंगे। दूसरी बात, आपके जहन में यह होगा कि मुझे यह मुकम्मल करना है। मिसाल के तौर पर मगरिब के बाद आप दुआ हिज्जुल बहर पढ़ते हैं, या इशा के बाद आप पढ़ते हैं। अब कोई ऐसी महफिल हुई, कोई ऐसी तकरीब हुई, आपको फिक्र है कि नहीं मेरा वजीफा ना रह जाए, मैं उससे पहले पढ़ लूं, या मैं उस वक्त पढ़ लूं, या मैं पढ़कर फिर मैं चला जाऊं, आपको एक फिक्र है। और ये फिक्र किसकी है? ये अल्लाह के जिक्र की फिक्र। तो जब इंसान के जहन में अल्लाह के जिक्र की फिक्र होती है, तो फिर अल्लाह की तरफ से रहमतें नाजिल होती, फिर बरकतें नाजिल होती कि देखो मेरा जिक्र करने के लिए कितना बेचैन, मेरा जिक्र करने के लिए कितना बेकरार है। और हकीकत हाल यह है कि जब इंसान अल्लाह तबारक व तआला का कोई इसमें पाक पढ़ता है, मुसलसल पढ़ता है, तो वो उसकी रूहानी गिजा बन जाती। गिजा जैसे हम खाते ना खाना, खाना ना मिले तो क्या कैफियत होती है? जिस्म में कमजोरी महसूस हो रही है, सर में दर्द हो रहा है, भूख लग रही है, निढाल हो रहा है, किसी तरह खाना मिल जाए, और जब खाना मिल गया फ्रेश हो गए, ताकत आ गई जिस्म के अंदर, गिजा मिल गई। जिस तरह हम इस जिस्मानी गिजा के लिए बेचैन होते हैं और हमारा जिस्म बेचैन होता है, बुजुर्गाने दीन रूहानी गिजा के लिए बेचैन होते। उनको खाना मिले ना मिले, उनके मामूलात पूरे होने चाहिए, इसलिए कि वो उनकी रूहानी गिजा बन चुकी है। जो वजीफा वो पढ़ते हैं, अब दूर जाने की जरूरत नहीं, हमारे पीर मुर्शिद अशरफुल मशाइख हजरत अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफी अल जिलानी नव्वर अल्लाह मरकदो, सूरे मुजम्मिल 100 मरतबा रोजाना पढ़ते थे, 100 मरतबा मामूल। सन 1952 में दादा हुजूर किबला ने उनको इजाजत दी, और 52 से लेकर 2005 तक एक दिन का भी नागा नहीं। इस्तेकामत, मामूलात पर इस्तेकामत। और जब इंसान अपने मामूलात पर इस्तेकामत इख्तियार करता है, تو قرآن کہتا ہے ثم استقاموا, جب انہوں نے استقامت اختیار کی, تتنزل علیہم الملائکہ, پھر ملائکہ کا نزول ہوتا, پھر وہ رحمتیں برکتیں لے کر نازل ہوتے, پھر ان کی کیفیت یہ ہوتی جہاں وہ بیٹھتے ہیں وہیں رحمتیں نازل ہو جاتی. جو ان کے قریب ہوتا ہے وہ بھی رحمتوں سے مستفید ہو جاتا. 1997 میں غالباً یا 98 میں لاہور تشریف لے گئے, ناک سے خون جاری ہو گیا اب بزرگ قبلہ کے, اور آپ جانتے ہیں کہ اگر یہی چیز اوپر کی جانب چلی جائے تو برین ہیمریج ہو جاتا, دماغ کی رگ پھٹ جاتی. تو ڈاکٹر نے کہا کہ یہ تو بہت اچھا ہوا کہ یہ اس کا زور نیچے کی طرف ہوا کہ ناک سے خون جاری ہو گیا. خیر اس پر کپڑے لگائے, ٹیشو رکھا, سب کچھ, ان کے کپڑے, داڑھی مبارک, سب خون سے رنگین ہو, اتنا خون نکلا. اتفاق اسپتال لاہور میں داخل کیا گیا, انہوں نے کپڑے کی پٹیاں لگا دی اور پورے ناک کو پیک کر دی, اور جب ناک بند ہو جائے تو ظاہر ہے انسان منہ سے سانس لیتا, یہ دو ہی جگہ ہے نا سانس لینے کی, اب منہ بند ہو تو ناک سے سانس لے, اور ناک بند ہو تو پھر منہ کھولنا پڑے. تو ایسے مریض کو وہ لوگ یہ کرتے ہیں کہ نیند کی دوا دیتے, یہ جتنا سوئے گا تو اچھا رہے گا, جاگے گا. اچھا جب اٹھ کے بیٹھتے تھے تو پھر خون, کیونکہ دباؤ نیچے کی طرف ہوتا, تو وہ کہتے ہیں آپ لیٹے رہیں, بالکل سیدھے لیٹ جائیں. اب کب تک آدمی لیٹے, اور پھر ان جیسا شخص جو مسلسل اللہ کے ذکر میں, وظائف میں مشغول. اب آپ اس سے اندازہ کر سکتے ہیں کہ بزرگان دین, اولیاء کاملین کس طرح اپنے معمولات پر استقامت اختیار کرتے ہیں, اور یہ وظائف ان کی روحانی غذا. ڈاکٹر نے کہا کہ ہر گھنٹے بعد ایک گولی دے دو نیند کی, وہ نرس آتی تھی گولی دے کے چلی جاتی تھی, سو جاتا. اب فجر کا وقت ہوا, فجر کی نماز کے بعد سورہ مزمل پڑھتے تھے, نماز ادا کر لی, وہ آئی گولی دے کے چلی گئی, نیند آ گئی, لیکن کیفیت کیا تھی, آنکھیں بند تھی اور زبان پر جاری تھا یا ایھا المزمل قم اللیل الا قلیل, پھر خاموش ہو جاتے تھے, پھر کوئی آیت پڑھتے تھے پھر خاموش ہو جاتے تھے, اور جب اس کا اثر ختم ہونے لگتا تھا ایک گھنٹے بعد آ کے وہ دوبارہ گولی کھلا کے چلی جاتی. تو حاجی نثار احمد پراچا جو والد صاحب کے مرید تھے, انہوں نے مجھ سے کہا یہ کیا کیفیت, کہ حضرت کو نیند بھی نہیں آ رہی, کبھی وہ سورہ مزمل پڑھ رہے ہیں پھر کیفیت نیند کی تاری ہو جاتی ہے, غلبہ ہو جاتا ہے, کیا مسئلہ؟ میں نے کہا مسئلہ یہ ہے, روح اپنی غذا مانگ رہی ہے. کہنے کیا مطلب؟ میں نے کہا سن 55 سے یا 54 سے یہ سورہ مزمل پڑھ رہے ہیں اس ٹائم پر, اب روح اسی ٹائم پہ غذا مانگ رہی اور گولی اپنا اثر کر رہی, اب دونوں میں کشمکش ہو رہی. جب تھوڑی سی کیفیت دور ہوتی ہے زبان پہ وہ جاری ہو جاتی ہے, پھر گولی اپنا اثر کرتی ہے, نیند کا غلبہ ہوتا ہے, سو جاتے ہیں, پھر اٹھ جاتے ہیں بے چینی بے قراری, پھر کیا کریں؟ میں نے کہا اب ایسا کرو جب وہ گولی لے کر آئیں اسے کہنا ہم کھلا دیں گے تم چلے جاؤ. ٹھیک ہے, جب اس نے دیکھا ٹائم اب اتنی دیر ہو گئی گولی کا اثر ختم ہو رہا ہوگا میں جا کے کھلا دوں, پانی کا گلاس اور گولی لے کر آئی, ہم نے کہا ہم کھلا دیں گے آپ جائیے, وہ چلی گئی, ہم نے وہ ڈسٹ بن میں ڈال دی. اور جب گولی کا اثر ختم ہوا والد گرامی اٹھ کر بیٹھے اور غصے میں کہا کہ تم لوگوں نے مجھے سلا دیا, میں ٹائم ہے سورہ مزمل کا, وضو کراؤ. وہیں پر ہی تسلیہ رکھ کر وضو کرایا اور انہوں نے آنکھیں بند کر کے سورہ مزمل شروع کر دی. نہایت اطمینان کے ساتھ 2 گھنٹے میں 100 مرتبہ سورہ مزمل پڑھتے, اطمینان کے ساتھ 100 مرتبہ سورہ مزمل پڑھی, انہوں نے دعا کی اور بغیر گولی کے نیند آ گئے, گولی کی ضرورت ہی نہیں پڑی, اور بے خبر سو گئے, کوئی اس میں گھبراہٹ بے چینی یا نیند میں آنکھ کھلنا کوئی ایسی چیز نہیں. میں نے کہا دیکھو روحانی غذا مل گئی اطمینان ہو گئی, یہ چیز ہے, ان کو کھانا ملے نہ ملے لیکن ان کا وظیفہ پورا ہونا چاہیے, انسان کی کیفیت یہ ہو. ہم اس طرح پڑھیں اتنے خشوع خضوع کے ساتھ پڑھیں کہ یہ غذا ملے نہ ملے روحانی غذا ہمیں ملنی چاہیے. اس طرح جب آپ پڑھیں گے اور یہ وظائف آپ کی روحانی غذا بن جائیں گے تو پھر ظاہر اور باطن سب پاک ہو جائے گا، تزکیہ نفس اور تصفیہ قلب ہو جائے گا. اسی لیے ان تمام وظائف کو بتایا جاتا ہے اور ان کو معمولات میں رکھنے کے لیے استقامت کے ساتھ عمل کرنے پر زور دیا جاتا ہے. اور اس کا فائدہ یہی ہے کہ ہم ان تمام چیزوں سے، تمام برائیوں سے بچ جاتے ہیں. اگر آپ نے ایک گھنٹہ وظیفے میں لگایا، ایک گھنٹہ آپ تمام برائیوں سے محفوظ رہے. بات ہی نہیں کہ آپ نے کسی سے جھوٹ بولنا تو دور کی بات، کوئی غلط کلمہ زبان پر نہیں آئے. ایک گھنٹہ اللہ تعالیٰ کا اسم پاک پڑھا، اس کا ورد کیا، وہ ایک گھنٹہ عبادت میں شمار ہوا. ایک گھنٹے مسلسل ذکر کرنے کی وجہ سے زبان میں اثر پیدا ہوا، اور جب اثر پیدا ہوا تو دعا قبول ہو گئی. ایک چیز میں ساری چیزیں. دوسری بات ہم نے آپ کو یہ بتائی تھی گزشتہ نشست میں کہ اب جو مہینے شروع ہو رہے ہیں وہ نہایت مقدس اور بابرکت مہینے، رجب، شعبان اور رمضان. ہم اہل طریقت، اہل محبت ہیں، تو ہمیں چاہیے کہ ان مہینوں میں اپنی روحانیت کو اجاگر کریں، کوشش کریں کہ ہم اللہ تعالیٰ کے کسی نہ کسی اسم پاک کا ورد کریں تاکہ ان مہینوں کی برکتیں ہمیں حاصل ہوں اور ہمارا قلب جو ہے گناہوں کی آلودگی سے پاک اور صاف ہو جائے. ہم نے یہ بھی اعلان کیا تھا کہ آپ حضرات بلال اشرفی صاحب کے پاس اپنے نام لکھوا دیں تاکہ ہمیں یہ پتہ چلے کہ کون کون حضرات جو ہیں وہ چلا کر رہے ہیں. اب بزرگان دین اولیاء کاملین نے جو چلے کیے اس کا تو عشر عشیر بھی ہم نہیں کر سکتے. 40 دن احرام باندھ کر، روزے رکھ کر، غاروں میں، پہاڑوں میں، ایسی جگہ جا کر انہوں نے سخت چلے کی، ترک حیوانات جلالی جمالی کے ساتھ، یعنی کوئی چیز ایسی استعمال نہیں کرنی جس کا تعلق حیوانات سے ہو، کسی قسم کا گوشت استعمال نہیں کرنا، صرف فروٹ کھانے، اسی پہ گزارا کرنا. اب ظاہر ہے فی زمانہ تو یہ کوئی کر نہیں سکتا، اور اگر کسی کو بتا دو کہ 40 روزے رکھنے ہیں تو الا ماشاءاللہ رمضان کے روزے ہی رکھنا مشکل ہوتے ہیں بہت سے لوگوں سے، وہ تو پہلے ہی بھاگ جائے گا کہ یہ حضرت نے کیا بتا دیا، روزے رکھنا، پھر یہ کرنا، وہ کرنا. بہرحال ہم نے اس کو بہت آسان کر دیا. جو حالات اس وقت چل رہے ہیں، جو پریشانیاں لوگوں کے ساتھ ہیں، مالی پریشانی، معاشی، ازدواجی، اولاد کی طرف سے اور دیگر چیزیں، یہ ایک عام ہے، ہر ایک کے ساتھ کوئی نہ کوئی چیز لگی ہوئی. اور اگر حقیقت میں دیکھا جائے، ہم میں سے ہر شخص اگر اپنا جائزہ لے، محاسبہ کرے، اس کی اپنی وجہ سے ہیں. میں پورے دعوے کے ساتھ کہتا ہوں کہ جو بھی پریشان ہے 99% اس کا اپنا دخل ہے اس پریشانی، 1% ہوگا جو کسی اور طرف سے ہو. ہم خود اپنے آپ کو درست کر لیں، اعمال درست کر لیں، سب کچھ درست ہو جائے. تو اس لیے ہمیں یہ چاہیے کہ ہم ان تمام چیزوں سے بھی اپنے آپ کو بچائیں، ان تمام غلطیوں سے جو ہو چکی، جن کا خمیازہ ہم بھگت رہے ہیں، اور آئندہ غلطی نہ کرنے کا عہد کریں. یہ تمام چیزیں اور اس کے ساتھ ساتھ اللہ تبارک و تعالیٰ کا کوئی نہ کوئی اسم پاک اپنے ورد میں رکھیں. تو ہم نے اس سلسلے میں بزرگان دین سے منسوب ایک نہایت مجرب وظیفہ آج آپ کو بتائیں گے جس کا چلہ آپ حضرات کو کرنا ہے. اور یہ یاد رکھیے کہ جتنے بھی لوگ وظائف بتاتے ہیں وہ کتابوں میں سے دیکھ کر بتاتے ہیں. بہت ساری کتابیں مل رہی ہیں، مجموعہ وظائف ہے، کتنے مجموعہ وظائف لوگوں نے چھاپ دیے، اور اس میں طریقے بھی ہیں، سب کچھ ہے، ہم یہ نہیں کہتے کہ وہ غلط ہیں، لیکن الحمدللہ ہمارے پاس جو چیزیں ہیں وہ کسی کتاب میں نہیں ہیں، وہ سینہ بسینہ چلی آ رہی ہے، اور وہ بزرگان دین کے اپنے عمل میں رہ چکی، انہوں نے اس کو اپنے معمولات میں شامل کیا اور اس سے روحانیت حاصل کی اور پھر اپنے مریدین کو بتایا. الحمدللہ یہ ساری چیزیں ہیں. تو اب اس کا طریقہ یہ ہے, اللہ تبارک و تعالی کے تین اسم پاک, یا رزاقو یا فتاحو یا باسطو, یا رزاقو یا فتاحو یا باسطو, یہ تینوں ملا کر پڑھنے, یعنی ایک دانے پر یہ تینوں اسم پاک پڑھنے. ایسا نہیں کہ آپ تینوں تین دانے کھسکا دیں, یا رزاقو یا فتاحو یا باسطو تین دانے ہو گئے, نہیں, ایک دانے پر تینوں اسم پاک, یا رزاقو یا فتاحو یا باسطو. اور یہ تینوں اسم پاک ایسے ہیں جو رزق کے لیے, روزگار کے لیے, پریشانی کے لیے, ہر چیز کے لیے تیر بہدف. جب انسان پوری خلوص کے ساتھ پڑھتا ہے تو اللہ تبارک و تعالی رحمتوں کے دروازے کھول دیتا. تو سب سے پہلی چیز اپنے ذہن میں یہ رکھیں کہ یہ بزرگان دین اولیاء کاملین سے منسوب ہیں, ان کے معمولات میں شامل ہیں وظیفہ, انہوں نے اس کو پڑھ کر کامیابیاں حاصل کی ہیں, تو ان کے صدقے میں جب ہم پڑھیں گے تو اللہ تبارک و تعالی ہمیں بھی کامیابی نصیب کرے. ہر وظیفے کی ایک تعداد ہے. آج کل بہت سے لوگ تعداد کا بھی انکار کرتے ہیں, نام لینے کی ضرورت نہیں. تو ہم یہ کہتے ہیں کہ جو جس شعبے میں ہے اس کو اسی میں رہنا چاہیے, باہر کیوں نکل رہا ہے؟ جب تمہارا تعلق طریقت سے ہے ہی نہیں تو تم کیوں بیچ میں ٹانگ اڑا رہے؟ 125,000 تعداد بزرگان دین نے رکھی ہے, ہم نے نہیں رکھی, اور انہوں نے رکھی جنہوں نے اس کو پڑھا ہے اس تعداد میں, اور پڑھ کر منزلیں طے کر لی, مراتب حاصل کر لیے. وہ کہتے نہیں جی اس کے تو کوئی تصور ہی نہیں. خیر بہرحال یہ ان کا فعل ہے. ہم یہ کہتے ہیں کہ یہ بزرگان دین اولیاء کاملین نے یہ تعداد مقرر کی ہے, اور جو یہ اس میں پاک ہم نے آپ کو بتایا یا رزاق ہو یا فتح ہو یا باسط ہو, اس کی تعداد بھی 125,000. اب وہ تعداد پوری کرنے کا طریقہ مختلف ہے, اور طریقہ یہ ہے کہ اگر آپ ایک دن میں 3,125 مرتبہ پڑھیں گے تو انشاءاللہ 40 دن میں 125,000 تعداد پوری ہو جائے. 3,125 ایک دن میں, تو 40 دن میں 125,000 تعداد پوری ہو جائے. یہ چلہ شروع کرنا ہے یکم رجب سے, اسی لیے ہم نے اس نشست میں بتا دیا کہ آئندہ اتوار کو غالباً پہلی ہو جائے گی, شاید چاند کے حساب سے وہ ہے مسئلہ. تو اسی لیے اس اتوار کو آپ کو بتا دیا کہ آپ اس کی تعداد, اس کا طریقہ بہت اطمینان سے, غور سے سن لیں تاکہ اس چلے میں کوئی خرابی نہ ہو, کوئی کمی نہ رہ جائے. طریقہ یہ ہے کہ اس کا جو اصل وقت ہے وہ تو پڑھنے کا وقت ہے عشاء کے بعد, تمام کاموں سے فارغ ہو کر کہ جب آپ کو کہیں جانا نہیں ہے, کہیں آنا نہیں ہے, کسی اور کو آنا نہیں ہے, بالکل فارغ ہو کر خشوع خضوع کے ساتھ رجوع اللہ ہو کر بالکل کونے میں بیٹھ کر پھر آپ پڑھیں 11 مرتبہ درود شریف پڑھ کر 3,125 مرتبہ یا رزاقو یا فتاحو یا باسطو. جب یہ 3,125 مکمل ہو جائیں پھر 11 مرتبہ درود شریف, اور اس کے بعد دعا کرو. یہ طریقہ ہے روزانہ پڑھنے کا. ہو سکتا ہے کہ کچھ لوگ عشاء کے بعد نہ پڑھ سکیں, تو ان کے لیے اجازت ہے کہ اگر وہ دن میں یا رات کے کسی حصے میں, بہت سے ایسے بھی ہیں وہ کہتے ہیں کہ ہم فجر سے پہلے اٹھ جاتے ہیں, اللہ تبارک و تعالی نے ایسے بھی لوگوں کو توفیق دی ہے, بہت سے تو فجر کے لیے ہی نہیں اٹھتے, فجر ہی 9 بجے پڑھتے ہیں اٹھ کر, لیکن ایسے بھی اللہ کے نیک بندے موجود ہیں جو فجر سے پہلے اٹھ جاتے ہیں. تو اگر آپ فجر سے پہلے اٹھ کر پڑھ سکتے ہیں تو وہ ٹائم اس کے لیے بیسٹ ہے, اس سے بہتر ٹائم ہو ہی نہیں سکتا. جب رحمتوں کے دروازے کھلے ہوں اور خالق کائنات کی طرف سے منادی کی جا رہی ہو, ہے کوئی مانگنے والا کہ ہم عطا کر دیں, ہے کوئی رزق میں برکت چاہنے والا کہ ہم رزق میں برکت دے دیں, جب اس کی طرف سے منادی ہو رہی ہے, ندا کی جا رہی ہے, اس وقت بیٹھ کے پڑھو گے تو اسی وقت قبول ہو جائے گی, وہ تو بیسٹ ٹائم. اس کے علاوہ بھی کیونکہ ہر ایک کی مصروفیات الگ ہیں, معمولات الگ ہیں, کوئی نوکری کرتا ہے, کوئی کاروبار کرتا ہے, کوئی دکان پر ہے, کوئی مکان پر ہے, کوئی کہیں ہے, کوئی کہیں ہے, اس لیے ہم نے سب کے لیے یہ آسانی کر دی कि वो अपने हिसाब से अपना वक्त मुतय्यन कर सकते हैं। यानी आप दिन में भी पढ़ सकते हैं, दिन में भी, लेकिन उसमें एक शर्त यह है कि जो वक्त आप मुकर्रर करें रोजाना उसी वक्त पढ़े, आगे पीछे ना हो। अगर कभी इत्तेफाक से हो जाए, हो सकता है बहुत से ऐसे मसले हो जाते हैं, तो उसमें कोई हर्ज नहीं, एक दिन दो दिन हो जाए तो कोई हर्ज नहीं, लेकिन अक्सर ना हो कि कभी सुबह कभी शाम कभी दोपहर कभी रात, ऐसा ना हो। अगर एक टाइम मुकर्रर हो और टाइम ही आप वो रखें कि उसमें तब्दीली ना हो। आप खुद अपने औकात अपने मामूलात जानते हैं ना कि मैं किस वक्त क्या काम करता हूं, किस वक्त लोग आते हैं, किस वक्त नहीं आते, ये सबको पता। उसी हिसाब से आप टाइम सेट कर लें, यह भी आपके लिए इजाजत है। दूसरी बात यह है कि इसमें नमाजों की पाबंदी शर्त है, इसके बगैर काम नहीं है। गुज़िश्ता साल भी हम हर साल ये वज़ाइफ़ बताते हैं, तो अक्सर लोगों का ये सुनने में आया, ये देखा गया, लोगों ने बताया कि नमाजें तो गायब हैं, वज़ाइफ़ पर जोर। नमाज फर्ज है, वजीफा मुस्तहब है। वजीफा नहीं पढ़ोगे तो कयामत में सवाल नहीं है, लेकिन नमाज जानबूझ के छोड़ दोगे तो सवाल। इसलिए चिल्ले के दौरान, वैसे तो इसके अलावा भी आप पर नमाज फर्ज है, लेकिन खास तौर पर चिल्ले के दौरान इसकी पाबंदी बहुत जरूरी। आप क्या दुकान पे हो या मकान में हो या ऑफिस में हो, कहीं भी हो, जैसे ही अजान हो जाए फौरन वजू करके तैयार हो जाइए, नमाज नहीं छोड़नी। और अगर नमाजें कजा होती रहेंगी फिर इस चिल्ले का फायदा नहीं हो, ये याद रखिए। फिर ये नहीं कहेगा हमने 40 दिन भी पढ़ा लेकिन कोई फायदा नहीं हुआ। तो नमाज शर्त अव्वल है। परहेज इसमें है, झूठ का परहेज है, गीबत का परहेज है, चुगली का परहेज है, अमानत में खयानत का परहेज है, ये सारी चीजों का परहेज। अब आप देखें ना, एक आदमी को बुखार हुआ, डॉक्टर के पास गया तो डॉक्टर क्या कहता है, ये गोली सुबह खानी है, ये दोपहर को खानी है, ये रात को खानी है, ठीक है, ये चाय से, ये दूध से, ये पानी से, ठीक है, ये कैप्सूल सुबह, ये शाम, ये रात, ठीक है, दवा ले ली। उसने कहा सुनो, नजला और खांसी है तुम्हें? इनका हां का, ठंडे पानी का परहेज है ना। कोल्ड ड्रिंक नहीं लेनी है, ऐसा नहीं कि कोक पे कोक पिए जा रहे ठंडी ठंडी, परहेज है। खट्टी चीजों का परहेज है, अगर गला खराब है अचार नहीं खाना है, इमली नहीं खानी है और दीगर चीजें नहीं खानी। अब आपने क्या किया, अचार भी खाया, इमली भी खाई, कोल्ड ड्रिंक भी पी, दवा भी खाई और डॉक्टर के पास गए, डॉक्टर साहब फायदा ही नहीं हुआ, आपकी कैसी दवा, इससे तो कोई फायदा नहीं हुआ भाई, जैसा मैंने बताया ऐसे खाई, हां बिल्कुल खाई, सुबह भी गोली खाई, दोपहर को भी, शाम को भी, कैप्सूल भी, सुबह दोपहर शाम, बिल्कुल सही, हां बिल्कुल, परहेज किया था? नहीं परहेज नहीं किया, तो फायदा क्या हुआ? अगर तुम दवा ना खाते और परहेज कर लेते वैसे ही फायदा हो जाता, और दवा खाते रहे परहेज नहीं किया तो कैसे फायदा हो? तो ये तो जिस्मानी डॉक्टर है, और तबीब इंसानियत जात पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने हमें इस जिस्म को और रूह को दुरुस्त करने के लिए दवा भी बता दी, परहेज भी बता दी। दवा बता दी, 5 वक्त अल्लाह की बारगाह में झुकना है, फजर, जोहर, असर, मगरिब, ईशा, ये दवा है 5 वक्त। और परहेज झूठ, गीबत, चुगली, शराब, जिना, चोरी, ये सब का परहेज है। अब तुम झूठ भी बोलते रहो, नमाजें भी पढ़ते रहो, गीबत भी करते रहो, वजीफा भी पढ़ते रहो, फायदा होगा नहीं होगा? दवा भी खा रहे हैं, बदपरहेजी भी कर रहे हैं। परहेज बेहतरीन चीज है। अरबी का एक मकूला है, अल विकायत खैरु मिनल इलाज, वो कहते हैं परहेज इलाज से बेहतर है। आप इलाज ना करें परहेज कर लें, आधा मर्ज तो वैसे ही सही हो जाएगा, हकीकत है। आपने कोई नजले की खांसी की दवा नहीं खाई लेकिन ठंडी चीजों का परहेज कर लिया, गला सही हो, खट्टी चीजों का परहेज आवाज सही, और दवा भी खा रहे हैं, कोल्ड ड्रिंक भी चल रही है साथ साथ। एक साहब का वजीफा बताया अल्लाह उस समत पढ़ने का, पढ़कर आ गए कोई फायदा ही नहीं हुआ, इतने दिन पढ़ा कोई फायदा नहीं हुआ, ना कारोबार में तरक्की हुई ना कुछ हुआ। अच्छा बाद में बेगम से पता चला कि टीवी के सामने बैठ के वजीफा पढ़ो, शैतानियत भी चल रही है रहमानियत भी। शैतान और रहमान एक जगह कैसे जमा हो सकते हैं? जब रहमान का जिक्र कर रहे हो तो शैतान के सामने क्यों बैठे हो? कैसे फायदा हो? जब अल्लाह का जिक्र करो तो जहन से तमाम शैतानियत निकाल दो, सिर्फ और सिर्फ रुजू अल्लाह होकर उसी का जिक्र उसी का फिक्र अपने जहन में रखकर पढ़ो, फिर देखो कैसी रहमतें नाजिल हो। तो ये इसमें इन तमाम चीजों का परहेज है जो मैंने आपको बता दिया। एक चीज और है, जैसे आप कहते हैं ना कि खाने में नमक कम है, अगर नमक डाल दो तो मजा और दोबाला हो जाए, होता है ना। या किसी ने कहा कि भाई सालन तैयार है, इसमें फला चीज डाल दो, देखो मजा और शानदार हो जाएगा। तो इसी तरह इस चिल्ले में, यानी ये इसमें शर्त नहीं है, लेकिन अगर कोई चाहे तो चिल्ले के दौरान हर पीर और जुमेरात का रोजा रख ले, मजा और दुबाला हो जाए, रूहानियत और ताजा हो जाए और करीब मंजिल के हो जाएगा वो। मतलब ये इसमें शर्त नहीं है, इसकी खुली इजाजत, कोई ना भी रखे तो वो नहीं है, लेकिन अगर रख ले तो फिर सोने पे सुहागा। बात समझ में आ रही है? हर पीर और जुमेरात ये इसमें इस चिल्ले के दौरान ये जरूरी है। तो औकात के मुतालिक हमने आपको बता दिया, आप अपने हिसाब से जो वक्त है आप उसमें सेट कर सकते हैं। बेस्ट टाइम फजर से पहले है और ईशा के बाद भी आप पढ़ सकते हैं, क्योंकि ये टाइम ऐसा है कि दुनियावी काम जो है वो सब निमट चुके होते हैं, तो इंसान उसमें बिल्कुल रुजू इल्लाह होकर तमाम चीजें जहन से निकालकर फिर बैठता है। और जब इस तरह वो पढ़ेगा तो फिर आप देखें, जब आप पढ़ेंगे इस तरह तो खुद ब खुद आपके अंदर एक कैफियत पैदा हो, और जैसे जैसे पढ़ेंगे, क्योंकि जबान का ताल्लुक दिल से है, जब जबान से जिक्र करता है तो दिल में नूर पैदा होता। अब किसी की गीबत करेगा दिल सियाह होगा, झूठ बोलेगा दिल सियाह होगा, काम जबान ने किया असर दिल पर हुआ, तो इसी तरह अल्लाह का जिक्र करेगा जबान से तो दिल में अल्लाह का नूर पैदा हो, दिल पाक और साफ होगा और तस्किया नफ्स तस्किया कल्ब हासिल हो। तो ये चिल्ला हमने बता दिया और इसका तरीका भी बता दिया, या रज़ाको या फत्ताहो या बासितो, ये तीन इसमें पाक हैं, इन तीनों को मिला के पढ़ना है। तादाद इसकी है 3125 मरतबा रोज, और इसमें यह भी इजाजत है कि अगर किसी के पास टाइम हो तो ज्यादा भी पढ़ सकता है। बहुत से ऐसे लोग हैं ना जिनके पास टाइम है, वो कहते हैं हम डबल पढ़ लें, यानी 3125 है तो हम 6250 पढ़ लें, 20 दिन में हो जाएगा। ऐसे भी आप कर सकते हैं, अगर आप के पास टाइम है आप डबल पढ़ लें, आपका चिल्ला पहले खत्म हो जाएगा, हम आगे दूसरा चिल्ला बता देंगे, रमजान से पहले दो चिल्ले हो जाएंगे, ठीक है ना। और अगर सिर्फ 3125 पढ़ेंगे तो यकुम रजब से शुरू होगा और 10 शाबान को खत्म होगा, 10 शाबान को 40 दिन हो जाएंगे। तो जब 40 दिन हो जाएं, बल्कि उससे पहले आप हमें इत्तला कर दें, तो फिर उसका तरीका बताएंगे कि उसकी फातिहा होगी और बुजुर्गान दीन को उसका सवाब पहुंचाया जाएगा। ये तमाम चीजें अपने जहन में रखें, और इसको हमने बिल्कुल आसान कर दिया, खाने पीने की चीजों का कोई परहेज नहीं। जिस तरह दुआ इज़्ज़ुल बहर के चिल्ले में अंडा मछली और बड़े गोश्त का परहेज होता है, इस चिल्ले में किसी किस्म का परहेज नहीं, आप खा सकते हैं। हाँ हराम चीजों का परहेज है, हलाल चीजें सब खा सकते हैं, उसमें कोई वो नहीं। तो अब इतना आसान कर दिया, समथिंग इज बेटर देन नथिंग। अब ये भी नहीं कर सको तो फिर इससे ज्यादा आसान और क्या हो सकता, इससे ज्यादा आसान कोई नहीं हो सकता। बुजुर्गान दीन औलिया कामिलीन ने 40-40 दिन सिर्फ चने खाकर रोजा रखा, चने खाकर इफ्तार, बाज ने पानी पीकर रोजा रखा, पानी पीकर इफ्तार की, एक खजूर खाकर रोजा रखा, एक खजूर से इफ्तार की, इतने सख्त चिल्ले की हम तो उसका अशर अशीर भी नहीं कर सकते। इतनी मेहनत की, रियाजत की, मुजाहिदा किया, तो कोई गौसे जीलानी बना तो कोई मखदूम समनानी, कोई मुजद्दिद अल्फिसानी तो कोई महबूब रब्बानी। ये इसीलिए अपने नफ्स का जिहाद किया, नफ्स को मार दिया। अल्लाह ने ऐसा उरूज अता फरमाया कि विसाल को 900 साल हो गए, नाम आज भी जिंदा है, कयामत तक जिंदा। तो जिन हजरात ने नाम नहीं लिखवाए हैं वो बिलाल अशरफी साहब के पास नाम लिखवा दें, हमने पूरी तरकीब, इसकी पूरा तरीका निहायत आसान करके आप तमाम हजरात को बता दिया। और अब भी अगर किसी के समझ में ना आए तो वो मालूम कर सकता है, तादाद भी बता दी। यकुम रजब से इसको शुरू करना है और टाइम भी आप पहले से मुकर्रर कर लें, ईशा के बाद का टाइम बेहतरीन है, फजर से पहले का टाइम बेहतरीन। एक दो दिन अगर आगे पीछे हो जाए उसमें कोई हर्ज नहीं, और अगर किसी दिन नागा हो जाए तो दूसरे दिन उसको डबल पढ़ें और उसको पूरा करें, वरना फिर 40 दिन से आगे बढ़ जाएगा, 40 दिन में नहीं होगा पूरा। तो अगर किसी दिन आप नहीं पढ़ सकें तो दूसरे दिन फिर 6250 पढ़ें, ताकि 40 दिन के अंदर अंदर ये मुकम्मल हो, 40वें दिन मुकम्मल हो जाए। और अगर किसी के पास टाइम है वो डबल पढ़ ले, वो 20 दिन में कर लेगा, और जब 20 दिन में मुकम्मल कर ले हम अगला वजीफा बता देंगे, ताकि रमजान मुबारक से पहले अगला वजीफा वो पढ़ सके। तो ये तमाम चीजें आपको बता दी, और निहायत खुलूस के साथ, मोहब्बत के साथ, खुशू और खुजू के साथ, और दुनियावी कोई गर्ज अपने दिल में ना रखें, इससे मेरे कारोबार में बरकत हो, इससे ये हो वो हो, कोई चीज जहन में नहीं, सिर्फ जहन में ये हो कि मैं अपने रब को राजी करने के लिए मैं कर रहा हूं, मेरा रब मुझसे राजी हो जाए। जब वो राजी हो जाएगा ये सारे काम खुद ब खुद हो जाएंगे, बरकत भी हो जाएगी, रहमत भी हो जाएगी, औलाद भी हो जाएगी, शादी भी हो जाएगी, सब कुछ हो जाएगा, ठीक है ना। जिनकी हो चुकी है उनकी नहीं, जिनकी नहीं हुई है उनकी हो जाएगी, कभी सारे खुश हो जाएंगे, एक और हो जाएगी। इसलिए बहरहाल ये सारी चीजें अपने जहन में रखें, और दरगाह शरीफ में हाजिरी बराबर देते रहें, कोई इसमें मसला हो तो आप आकर पूछ सकते हैं, यहां पर बता सकते हैं। जिस दिन यहां पर आए अगर टाइम हो तो यहां बैठकर पढ़ें, मजार शरीफ के पास भी बैठकर आप पढ़ सकते हैं, जैसे जुमेरात और इतवार को दरगाह शरीफ खुलती है, 17 और 27 को भी खुलती है, तो इस दौरान ये दिन आपके चिल्ले के दौरान आएंगे, ये तारीखें आएंगी, तो उस दिन मजार शरीफ के पास बैठकर पढ़ लें। वैसे अगर आप आए तो मस्जिद में बैठकर पढ़ लें, घर में पढ़ने का मजा और है, यहां पढ़ने का मजा और है। ये सारी चीजें अपने जहन में रखें, अल्लाह तबारक व तआला हम सबको अमल की तौफीक अता फरमा। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार है उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला है उनकी परेशानियों को दूर कर दे, जो कर्जदार हैं उन्हें बारे कर्जे से दोषी फरमा, जो बे औलाद है उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद है उनकी औलाद को उनका फरमाबरदार बना, या अल्लाह हम तमाम मुसलमानों को नेक आमाल की तौफीक अता फरमा। अल्लाहुल आलमीन ये तमाम हजरात और खवातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में, अमल में, उम्र में बरकत अता फरमा, इनके रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين